नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2080 साल पुष महिनाको 7 गते शनिबार, मार्ग शुक्ल एकादशी, तदनुसार डिसेम्बर 23 तारीक सन् 2023, नेपाल सम्वत 1144। सुनसरीमा देशकै दोस्रो ठूलो विद्युत सब स्टेशनको हिजो प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको छ। यो प्रसंगसँगै नेपाल विद्युत प्राधिकरणले अन्तत बक्यौता नतिर्ने उद्योगहरूको लाइन काट्न शुरू गरेको छ। यिनै प्रसंगलाई आज राजधानीबाट प्रकाशित पत्र पत्रिकाले प्राथमिकताका साथ खबर बनाएका छन्। देशकै दोस्रो ठूलो विद्युत सब स्टेशन उद्घाटन, विद्युत व्यापारका लागि मेरुदण्ड शीर्षक र उपशीर्षकमा गोर्खापत्रले मुख्य खबर प्रकाशन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीमा निर्माण भएको देशकै दोस्रो ठूलो विद्युत सब स्टेशनको उद्घाटन गर्नुभएको छ। वहाँले नेपाल विद्युत प्राधिकरण हेटौडा ढल्केबर इनरुवा 400 केभी सब स्टेशन र नेपाल विद्युत प्राधिकरण नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाको 220/132/33 केभी इनरुवा भोकराहा नरसिंह गाउँपालिका 4 निर्माण गरिएको सो सब स्टेशनको हिजो उद्घाटन गर्नुभएको हो। विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको 27,81,72,42,000 रूपियाँको लगानीमा 400 केभी र करिब 92,59,15,84,000 रूपियाँको लगानीमा 220/132/33 केभी इनरुवा सब स्टेशनको विद्युत सब स्टेशनको विस्तार गरिएको हो। उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले देशभित्र विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण गरी भरपर्दो तथा गुणस्तरयुक्त विद्युत आपूर्ति गर्न र भारत तथा बंगलादेशसँगको विद्युत व्यापारका लागि जीआईएस प्रविधियुक्त स्वचालित सब स्टेशन उद्घाटन गर्न पाउँदा गर्वको महसुस भएको बताउनुभयो। वहाँले इनरुवा सब स्टेशनले नेपाल र भारतबीचको विद्युत व्यापारका लागि मात्र नभएर उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत व्यापारका लागि मेरुदण्डको काम गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, सब स्टेशनको उद्घाटनसँगै समृद्धिको यात्रामा देशले एउटा महत्वपूर्ण उपलब्धि प्राप्त गरेको छ। मुलुकको पूर्व पश्चिम र उत्तर दक्षिणतर्फ तीव्र गतिमा विकास भइरहेका यस्ता आयोजनाले राष्ट्रिय आत्मनिर्भरता बढ़ाइरहेको छ। उहाँले विगतमा आफ्नै नेतृत्वको सरकार रहेका बेलामा जनतालाई लोड सेडिङको युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढ़ाएको स्मरण गर्नुहुँदै आगामी 1.5 वर्षमा नेपालका सम्पूर्ण बस्तीलाई उज्यालो बनाउने लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो। सोही अवसरमा ऊर्जा मन्त्री शक्ति बहादुर बस्नेतले देश विकासमा ऊर्जाले महत्वपूर्ण योगदान दिएको चर्चा गर्नुहुँदै यो सब स्टेशनको स्थापना जलस्रोत क्षेत्रको विकासमा कोशी ढुंगा साबित हुने बताउनुभयो। देशकै दोस्रो ठूलो विद्युत सब स्टेशन उद्घाटन, विद्युत व्यापारका लागि मेरुदण्ड गोर्खापत्रको मुख्य खबर हो। डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवाद, आफैले रोकेको 4 महिनापछि लाइन काट्न प्रधानमन्त्रीको निर्देशन, कान्तिपुरले प्राथमिकताका साथ खबर प्रकाशन गरेको छ। डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने व्यवसायीको लाइन काट्ने तयारी गरेको नेपाल विद्युत प्राधिकरणलाई गत भदौमा प्रधानमन्त्री पुष्पकमल दाहालले नै रोक्नु भएको थियो। बिहिबार भने उहाँले लाइन काट्न निर्देशन दिनुभयो। निर्देशन लगत्तै मुलुकका 4 ठूला उद्योगको लाइन हिजो साँझ काटिएको छ। विद्युत प्राधिकरणका अनुसार सिमरा स्थित जगदम्बा स्टील, विराटनगर स्थित रिलायन्स स्पिनिङ मिल्स, दाङ स्थित घोराई सिमेन्ट र भैरवा स्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको हो। गत भदौ 7 नै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरे 15 दिनभित्र लाइन काट्ने सूचना जारी गरेको प्राधिकरण ले प्रधानमन्त्रीको निर्देशनका कारण पछि हटेको थियो। सूचना जारी भए लगत्तै नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको करिब 40 उद्योगी व्यवसायीको टोलीसँगको छलफलमा प्रधानमन्त्रीले विवादित विषय भएको र समाधान गर्नुपर्ने भन्दै लाइन नकाट्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिनुभएको थियो। तर प्रधानमन्त्रीले बिहिबार ऊर्जा मन्त्रालयको समीक्षाका क्रममा बक्यौता नतिर्नेको लाइन काट्न निर्देशन दिनुभएको हो। विद्युतको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपर्छ, त्यसैले यसमा कसैसँग सम्झौता नगर्नुहोस्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित समीक्षा बैठकमा दाहालले भन्नुभयो, डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्नेको लाइन तुरन्तै काटौं, ठूलाबाट शुरू गरेर सबै बक्यौता उठाउने तर्फ जाउँ। प्रधानमन्त्रीले निर्देशन दिनुभएको भोलिपल्टै प्राधिकरणले हिजो 4 उद्योगको विद्युत लाइन काटेको हो। प्राधिकरणका अनुसार शंकर ग्रुपको लगानी रहेको जगदम्बा स्टीलको सबैभन्दा बढ़ी अर्थात 4,14,00,000,000 रूपियाँ, गोल्यान समूहको लगानी रहेको रिलायन्स स्पिनिङ मिल्सको 1,94,00,000,000 रूपियाँ, संघाई ग्रुपको लगानी रहेको घोराई सिमेन्टको 1,36,00,000,000 र मुरारका ग्रुप लगायतको लगानी रहेको अर्घाखाँची सिमेन्टको 1,30,00,000,000 बक्यौता छ। तर उद्योगी व्यवसायीले भने यो विवादित विषय भएको भन्दै महसूल नतिर्ने अडानमा छन्। 2075 वैशाखबाट लोड सेडिङ अन्त्य भएपछि डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवाद चर्किएको हो। डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवाद आफैले रोकेको 4 महिनापछि लाइन काट्न प्रधानमन्त्रीको निर्देशन, कान्तिपुरको अग्रपृष्ठको खबर हो यो। यसै प्रसंगलाई 8,74,00,000,000 विद्युत महसूल नतिर्ने 4 उद्योगको लाइन काटियो शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। धेरै बक्यौता भएका उद्योगहरूबाट लाइन काट्न शुरू गरेका छौं। उप कार्यकारी निर्देशक नेपाल विद्युत प्राधिकरणका मनोज सिलवालको भनाईलाई नयाँ पत्रिकाले यहाँ उल्लेख गरेको छ। पहिलो चरणमा सबैभन्दा धेरै बक्यौता भएकै उद्योगहरूबाट लाइन काट्न शुरू गरेका छौं। बक्यौता नतिर्ने अन्य उद्योगको पनि चरणबद्ध रूपमा लाइन काट्ने योजनामा छौं। त्यसैगरी विद्युत प्रयोग गरेको प्रमाण दियो भने पैसा तिर्न तयार छौं भन्दै साहिल अग्रवाल, उहाँ चाहिँ जगदम्बा स्टीलको अध्यक्ष हुनुहुन्छ, प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत प्रयोग गरेको प्रमाण दिन्छ भने पैसा तिर्न तयार छौं। प्रयोग नै नगरेको बिजुलीको पैसा कुनै पनि हालतमा तिर्दैनौ। अब उद्योगको चाबी सरकारलाई बुझाउनको विकल्प छैन। यो भनाई हो जगदम्बा स्टीलका अध्यक्ष साहिल अग्रवालको। 8,74,00,000,000 विद्युत महसूल नतिर्ने 4 उद्योगको लाइन काटियो नयाँ पत्रिकाको मुख्य खबर हो यो। कुन प्रोफाइल हुन् लाइन काटिएका उद्योग उपशीर्षकमा नयाँ पत्रिकाले थप खबर प्रकाशन गरेको छ। यसै प्रसंगलाई ट्रंक र डेडिकेटेड लाइन विवाद, 4 ठूला उद्योगको बिजुली काटियो शीर्षक दिँदै नागरिकले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। विज्ञापन बजार पारदर्शी बनाउँछौ शीर्षकको समाचार छ गोर्खापत्रको अग्रपृष्ठमा। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञापन बजारलाई पारदर्शी बनाउने प्रक्रिया शुरू गर्न लागेको बताउनु भएको छ। नेपाल विज्ञापन संघ आनको 24 वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै उहाँले पारदर्शी विज्ञापन बजारले विज्ञापनदाता, संचार माध्यम र व्यवसायी तीनै पक्षको हित गर्ने उल्लेख गर्नुभयो। मन्त्री शर्माले स्वस्थ प्रतिस्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्धन गर्ने बताउनुभयो। आर्थिक संकुचनले मुलुकको समग्र आर्थिक क्षेत्र प्रभावित भएको भन्नुहुँदै उहाँले त्यसको मारमा सबैभन्दा बढ़ी विज्ञापन बजार भएको उल्लेख गर्नुभयो। उहाँले विज्ञापन बजारले संचार क्षेत्र प्रभावित भएको बताउनुभयो। उहाँले सरकारी विज्ञापनमा मीडियाले 10-15% मात्रै छापेर अरू पैसा कहाँ जान्छ भन्दै प्रश्न गर्नुभयो। खास गरी सरकारी कार्यालयबाट वितरण हुने विज्ञापनमा चरम व्यथिति छ। अस्वाभाविक रूपमा कमिशनको दुरूपयोग हुने भएकाले विज्ञापन नियमावली संशोधन मार्फत संचार माध्यमको बिल बीजक र विज्ञापन एजेन्सीको शुल्क समेत कागजात पेश गरेपछि मात्रै भुक्तानी हुने प्रावधानको थालनी गरिएको छ। उहाँले भन्नुभयो, विज्ञापन सम्बन्धी ऐन निर्माण भएपछि विज्ञापनको पैसा संचार माध्यमसम्म पुग्ने र विज्ञापन एजेन्सीले पाउनुपर्ने सेवा शुल्क पारदर्शी रूपमा पाउने वातावरण बन्नेछ। अहिले विज्ञापनको केही हिस्सा सामाजिक सञ्जाल मार्फत पनि जाने गरेको उल्लेख गर्नुहुँदै उहाँले विज्ञापन नियमावली 2080 सामाजिक सञ्जालबाट हुने विज्ञापनको नियमन गर्ने बाटो समेत खोल्ने बताउनुभयो। सामाजिक सञ्जाललाई व्यवस्थित गर्न खोज्यो, राज्य निरंकुश बन्न थाल्यो भनेर विरोध गरिन्छ। सामाजिक सञ्जाल नियमन अनेक जातीय क्षेत्रीय लैंगिक विभेदजन्य प्रचार हुन्छन्। उहाँले भन्नुभयो, अबदेखि विज्ञापन एजेन्सीले विज्ञापन बनाउँदा जातीय क्षेत्रीय लैंगिक धार्मिक लगायत सबैको सद्भाव कायम हुने गरी बनाउनु पर्यो। धार्मिक विज्ञापन बजारलाई नकारात्मक रूपमा लिन नहुने बताउनुहुँदै उहाँले विज्ञापन आफैमा समाजलाई सूचित अभिप्रेरित र जागरण समेत दिने गरेको उल्लेख गर्नुभयो। विज्ञापन बजार पारदर्शी बनाउँछौ गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। जसले छोएको औषधि चल्दैन कान्तिपुरको मुख्य खबर रहेको छ। मुगुको सोरू गाउँपालिका 9 खनैया स्थित स्वास्थ्य चौकीमा कार्यरत 23 वर्षीय अनमित तुलसा कुमारी विश्वकर्मा जातीय विभेदमा पर्नु भएको छ। आफै कार्यरत स्वास्थ्य चौकीका इन्चार्ज सूरज कुमार शाहीको घरमा डेरा बस्नु भएकी उहाँले जातकै कारण अपमान र तिरस्कार खेप्नु परेको छ। 8 महिनासम्म विभेद सहेर बस्नु भएकी उहाँले त्यही कारण जागिर नै छाड्नु पर्ने स्थिति बनेपछि विभेदको घटना बाहिर आएको हो। विश्वकर्माले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउनु भएको छ। ताङको तुलसीपुर उपमहानगरपालिका 11 बस्ने तुलसा कुमारी गत माघमा कर्णाली प्रदेश लोकसेवा मार्फत नियुक्ति लिएर मुगु पुग्नु भएको थियो। उहाँको पहिलो पदस्थापन खनैयामा भयो, तर खनैयामा भोग्नु परेको जातीय भेदभाव र दलित महिलामाथिको हिंसाका कारण आफू जागिर छोडेर हिँड्ने मनस्थितिमा पुगेको उहाँ बताउनुहुन्छ। दलित भएकै कारण उहाँ व्यवहारिक र मानसिक रूपमा प्रताड़ित हुनुभएको छ। उहाँ पढ़े लेखेको सरकारी कर्मचारी हुनुहुन्छ, तर त्यति हुँदा पनि विभेद विरूद्ध बोल्ने साहस सहजै जुटेको छैन। मुगुमा अनमी तुलसा कुमारी विश्वकर्मालाई गाउँ निकाला, दलितले छोएको औषधि पनि चल्दैन, पुस दुईको बिहानै अभियन्ता खगेन्द्र सुनारले सामाजिक सञ्जालमा लेख्नु भएको छ। उहाँको यो पोस्ट भाइरल पनि भएको छ। खनैयामा मोबाइल नेटवर्क समेत राम्रो चल्दैन, इन्टरनेट छैन, बिहान उठेर कोठाबाट निस्किन नपाउँदै तुलासा गाउँलेको घेराबन्दीमा पर्नुभयो। यस्तो कुरा मीडियालाई किन दिएको, अब चाहिँ साँच्चीकै गाउँबाट निकाल्छौं भन्दै गाउँले आक्रोशित बने। साथीहरूले फोन गरेर सोध्न थालेपछि तुलसाले पनि थाहा पाइन्, आफूमाथि भएको अत्याचारको घटना सामाजिक सञ्जालमा भाइरल छ। अभियन्ता मीडिया युट्युबरदेखि आफ्नै माथिल्लो निकायका कर्मचारीसम्मले उहाँमाथि प्रश्न बर्साए, आखिर भएको के हो? वरिपरि गाउँले थिए, मीडियालाई किन दिइस् भनेर कुटपिट नै गरिहाल्लान् भन्ने भइसकेको थियो। फेरि मेरो पक्षमा बोलिदिने कोही पनि थिएन, तुलसाले भन्नुभयो। त्यो बेला मलाई न्याय भन्दा ज्यानको सुरक्षा ठूलो लाग्यो। सबैले सुन्ने गरी कराई कराई भने, त्यो सबै झूठ हो, म ठिक छु, केही भएको छैन। सञ्जालमा फैलिएको घटना प्रहरीसम्म पुग्यो, गाउँमा प्रहरी खटियो, प्रहरीसँगै गाउँपालिकाका दलित जनप्रतिनिधि पनि पुगे। गाउँले घेरेपछि थुनिएर बस्नु भएकी तुलसा बल्ल खुल्नुभयो, म सानो जातको भनेर यहाँ नबस्नु भनिएको छ, स्वास्थ्य चौकीमा क्वार्टर छैन। जसले छोएको औषधि चल्दैन कान्तिपुरको यो मुख्य खबर हो। बबरमहलको प्रबलीकरण सकियो शीर्षकमा गोर्खापत्रले खबर प्रकाशन गरेको छ। विक्रम सम्वत 2072 भूकम्पबाट क्षतिग्रस्त बबरमहल भवनको प्रबलीकरण सकिएको छ। दुई वर्षभित्र प्रबलीकरण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भए पनि 4 वर्षमा काम सम्पन्न भएको हो। यसका लागि करिब 1 अर्ब रूपियाँ लागेको छ। बबरमहलको प्रबलीकरण सकियो गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी प्रसंग, के सगरमाथालाई सन्चै छ शीर्षकमा नागरिकले मुख्य खबर प्रकाशन गरेको छ। जलवायु परिवर्तनका कारण पृथ्वीको सरदर तापक्रम निरन्तर बढ़िरहे पनि विश्वको उच्च शिखर सगरमाथा भने झनै चिसिएको पाइएको छ। सगरमाथाको टुप्पोबाट चिसो हावा तलतिर प्रवाहित हुँदा आधार शिविर वरपर झनै चिसो बढ़ेको एक वैज्ञानिक अध्ययनको निष्कर्ष छ। उच्च हिमाली क्षेत्रको हावाको गति वर्षा र तापक्रममा हुने घटबढ़लाई मुख्य केन्द्रमा राखेर गरिएको अध्ययन अनुसार सगरमाथाको उचाइमा यसअघि मानिएको भन्दा फरक खाले जलवायु गतिशीलता क्लाइमेट डायनामिक्स रहेको पाइएको हो। समुद्री सतहदेखि 5364 मिटर उचाइमा रहेको सगरमाथाको पिरामिड स्टेशनमा राखिएको मौसम मापन केन्द्रले सन् 1994 उपलब्ध गराएको हरेक घण्टाको तापक्रम रेकर्ड, तिब्बततर्फ राखिएका अन्य 5 मौसम मापन केन्द्रका तथ्याङ्क तथा जलवायुको क्षेत्रीय प्रवृत्तिको पुनर्समीक्षाका आधारमा यसअघिको भन्दा फरक खाले नतिजा आएको हो। सगरमाथाको हिमनदी जन्य क्षेत्रमा जडित पिरामिड मौसम मापन केन्द्रले सबैभन्दा लामो समयदेखि मौसमी तथ्याङ्क उपलब्ध गराउँदै आएको छ। के सगरमाथालाई सन्चै छ नागरिकको मुख्य खबर हो यो। चुनढुङ्गा भ्रष्टाचार मुद्दामा पुनरावेदन शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। सरकारसँग कबुलियत गरे भन्दा बढ़ी चुनढुङ्गा निकालेका उद्योगीलाई उन्मुक्ति दिने, सरकारी अधिकारीलाई सफाई दिने गरी विशेष अदालतबाट भएको फैसलाप्रति अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असहमति जनाएको छ। आयोगले गत 2078 माघ 12 गते उनीहरू विरूद्ध 1,26,19,00,000 रूपियाँ राज्य कोषमा नोक्सान पारेको दावीसहित भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको थियो। अनुमति पत्रमा थोकिए भन्दा बढ़ी चुनढुङ्गा निकालेका सिमेन्ट उद्योगसँग राजस्व असूल नगरेर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएकाहरूलाई विशेष अदालतले गत चैत्र 3 गते सफाई दिएको थियो। विशेष अदालतको उक्त फैसलाप्रति असहमति जनाउँदै आयोगले हिजो सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो। चुनढुङ्गा भ्रष्टाचार मुद्दामा पुनरावेदन शीर्षकमा गोर्खापत्रको अग्र पृष्ठमा खबर रहेको छ। रूकुमका भूकम्प पीड़ित पालभित्रै शीर्षकमा अन्नपूर्णको अग्रपृष्ठमा समाचार छ। गत कार्तिक 17 गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको 2 महिना पुग्न लाग्यो, तर अहिलेसम्म रूकुम पश्चिमका हजारौं भूकम्प पीड़ित तिरपालमै रात काट्न बाध्य छन्। आफूले पहिलो किस्ता बापतको रकम समेत पाउन नसकेको स्थानीयको भनाइ छ। सानीभेरी गाउँपालिका 3 भलाचौरका भुवन ओलीले आफू पटक पटक बैंक धाउँदा पनि सरकारले दिने भनेको पहिलो किस्ताको रकम नपाएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, किस्ताको रकम पाएपछि अस्थायी आवास निर्माण गर्न, जस्तापाता लगायत आवश्यक सामग्री खरिद गर्न सहज हुने थियो, तर सरकारले दिने भनेको 25,000 रूपियाँ पनि पाउनै मुस्किल छ। रकम नपाउँदा अस्थायी आवास निर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो। भूकम्पले घर पूरै चिराचिरा परेपछि उहाँको परिवार त्रिपालमै बस्दै आएको छ। रूकुमका भूकम्प पीड़ित पालभित्रै अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। 12 अर्बको परियोजना 3 वर्षदेखि अलपत्र शीर्षकमा कान्तिपुरको अर्थपृष्ठमा खबर छ। परियोजना स्थलको वातावरणीय प्रभाव मूल्याङ्कनका लागि सार्वजनिक सुनवाई हुन नसक्दा रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको काम 3 वर्षदेखि ठप्प छ। स्थानीयको अवरोधले मोतीपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सार्वजनिक सुनवाई गर्न नसकेको हो। सरकारले ठूला परियोजना शुरू गर्दा त्यसको वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने र त्यसलाई स्वीकृत गर्नु अघि स्थानीय स्तरमै सार्वजनिक सुनवाई गरेर नजिकको बस्तीलाई जानकारी दिनुपर्ने प्रावधान रहेको छ। 12 अर्बको परियोजना 3 वर्षदेखि अलपत्र, कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। यता नयाँ पत्रिकाको अर्थपृष्ठमा निर्यातमा आशा जगाउँदै विद्युत, सिमेन्ट, प्लाईवुड र आईटी सेवा शीर्षकमा समाचार रहेको छ। नेपालबाट निर्यात हुने कतिपय वस्तु तथा सेवाले निर्यात व्यापारमा केही आशा जगाएको छ। चालू आर्थिक वर्षको पहिलो 5 महिनाको समीक्षामा नेपालको निर्यात व्यापारमा केही वस्तुको निर्यात तथ्याङ्कले आशा जगाउन सफल भएको छ। पछिल्लो 5 महिनामा निर्यात भएका प्रमुख वस्तु तथा सेवालाई यहाँ नयाँ पत्रिकाले उल्लेख गरेको छ। बिजुलीको निर्यात 13 अर्ब 24 करोड़ रहेको छ। त्यसै गरी आईटी सेवा निर्यात 4 महिनामा 5 अर्ब 57 करोड़ भएको छ। फलामे पाता 5 अर्ब 1 करोड़, सिन्थेटिक धागो 4 अर्ब 88 करोड़, उनी गलैचा कार्पेट 4 अर्ब 53 करोड़, तयारी कपड़ा 4 अर्ब 11 करोड़, जूस 3 अर्ब 40 करोड़, अलैची 3 अर्ब 10 करोड़, प्लाईवुड 2 अर्ब 89 करोड़, चिया 1 अर्ब 87 करोड़, सिमेन्ट र क्लिंकर 1 अर्ब 49 करोड़, पश्मिना सल 1 अर्ब 49 करोड़ र जड़ीबुटी 1 अर्ब 1 करोड़ निर्यात भएको छ। निर्यातमा आशा जगाउँदै विद्युत, सिमेन्ट, प्लाईवुड र आईटी सेवा नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। किन टिक्दैनन् आयल निगममा कार्यकारी निर्देशक शीर्षक दिँदै कान्तिपुरले अर्थपृष्ठमा खबर प्रकाशन गरेको छ। गत वर्ष 16 खर्ब 11 अर्ब 73 करोड़को वस्तु आयात हुँदा झण्डै 3 खर्बको पेट्रोलियम पदार्थ आयात भयो। यो कुल आयातको करिब 18.54% थियो। अत्यावश्यक वस्तुको सूचीमा रहेको इन्धनको आपूर्ति प्रणालीमा 2-4 दिन अवरोध हुँदा समग्र बजारमा असर पर्छ। इन्धन आयात गरी आपूर्ति व्यवस्थादेखि मूल्य वृद्धिलाई समेत सन्तुलन मिलाउने दायित्व नेपाल आयल निगमलाई छ। निगमले इण्डियन आयल कर्पोरेशन आईओसीबाट इन्धन आयात गरी आपूर्ति व्यवस्थापन गर्दै आएको छ। तर यही निगमको मुख्य जिम्मा पाउने धेरै कार्यकारी निर्देशक कार्यकाल पूरा नगरी परिवर्तन हुने गरेको छ। कतिपय कार्यकारी निर्देशक राजनैतिक परिवर्तनसँगै फेरिए पनि धेरैजसो विवादमा परेर बाहिरिएका छन्। किन ठिक्दैनन् आयल निगममा कार्यकारी निर्देशक, कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। रातु र पाटुको सन्दर्भ, नदी उत्खनन विरूद्ध राजनैतिक दल शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर प्रकाशन गरेको छ। चुरे प्रणालीको संवेदनशील क्षेत्रमा अवस्थित बर्दीवासको वातावरणीय अवस्थाप्रति त्यहाँका राजनैतिक दलहरूले चिन्ता व्यक्त गरेका छन्। नगर क्षेत्रका 8 राजनैतिक दलहरूले हिजो बर्दीवासमा पत्रकार सम्मेलन गरी रातु नदीको उत्खनन र अनियन्त्रित क्रसरलाई तत्काल रोक्न नगरपालिकासँग माग गरेका हुन्। रातु र पाटुको सन्दर्भ, नदी उत्खनन विरूद्ध राजनैतिक दल, गोर्खापत्रको भित्री पृष्ठ को समाचार हो यो। विद्यार्थीलाई अतिरिक्त पोशाक किन्न लगाए कार्यवाही शीर्षकमा नागरिकको अग्रपृष्ठमा खबर प्रकाशित छ। विभिन्न चाडपर्वका समयमा विद्यार्थीलाई अतिरिक्त पोशाक खरिद गर्न बाध्य पार्ने विद्यालयहरूलाई काठमाडौँ महानगरपालिकाले कार्यवाही गर्ने भएको छ। महानगरपालिका शिक्षा विभागका अधिकृत मोती भट्टराईका अनुसार महानगरभित्रका विशेष गरी निजी विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई थरी थरीका अतिरिक्त पोशाक खरिद गर्न बाध्य पारेको गुनासो आएपछि कार्यवाही क्रिया शुरू गरिएको हो। विद्यार्थीलाई अतिरिक्त पोशाक किन्न लगाए कार्यवाही शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। र बिहाल वाल्मीकि आश्रम शीर्षकमा अन्नपूर्णले मुख्य खबर प्रकाशन गरेको छ। चितवनको माडी नगरपालिका एकमा पर्ने ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वाल्मीकि आश्रम संरक्षणको अभावमा बेवारिसे जस्तै बनेको छ। सरकारी व्यवस्थाका कारण उक्त क्षेत्र ओझेलमा परेको हो। त्यहाँ पुग्न पनि भारतीय भूमिको प्रयोग गर्नुपर्छ। बिहाल वाल्मीकि आश्रम अन्नपूर्णको मुख्य खबर हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।